ब्लड प्रेशर का रेस्ट ये पंजाब के लोग बैठक करें जिससे जिस्म और बॉडी शानदार और मजबूत होती है, और दूध बादाम पिए, और मशहूर पहलवान, मान लो भोलू पहलवान है, भोलू पहलवान की कुश्तियां और उसके फन सीख ले। लेकिन मेरे दोस्तों ये चीज काफी नहीं है। अगर कोई आदमी पहलवान के पास ना जाए और दंड बैठक, दूध बादाम और पहलवानों के फन सीख ले, लेकिन उसके बावजूद ये चीज काफी नहीं है। क्यों? क्योंकि जब पहलवान अखाड़े में उतरता है तो दूसरा पहलवान झपकी देता है। असल में उस झपकी को बर्दाश्त करना है, असल ये चीज है कि जब पहलवान पहलवान के सामने आता है तो उसको डाइव झपकी धराता है, असल तो इसको बर्दाश्त करना है। इसलिए पहलवान की सोबत मेरे शेख, मेरे पीरो मुर्शिद आरिफ बिल्ला हजरत अकदस हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब दाद बरकातहुम आलिया फरमाते कि जो पहलवान का लत मरवा वो भी पहलवान होता है, यानी पहलवान की लात खाने वाला वो भी पहलवान होता है। अगरचे वो दूध बादाम न पिए, अगरचे वो दंड बैठक न करे, अगरचे वो फन न सीखे, लेकिन उसके बावजूद पहलवान की लात खाना ये खुद एक फन की चीज है। इसलिए बाजे लोग कहते हैं कि साहब ये अल्लाह वालों के पास जाने की हमें जरूरत क्या है, तो जबकि हम इबादत भी कर रहे हैं, जबकि हम जिक्र तिलावत भी करते हैं, जबकि हम हज उमरे पे भी जा रहे हैं, जबकि हमने किताबें भी पढ़ते हैं, जबकि हम तबलीग में भी जा रहे हैं, फिर हमें अल्लाह वालों के पास जाने की क्या जरूरत है। तो बात यह है कि ये सब चीजों से इंसान को एक नूर मिलता है और इस किताबों से वो रास्ता मिल जाता है। लेकिन मेरे प्यारे दोस्तों, अब हमें मालूम है कि जब कोई औरत हमारे सामने आ जाए तो उसको देखना नहीं चाहिए। किस यहां इस मस्जिद में कौन आदमी है जिसको ये बात मालूम ना हो? मुझ समेत सबको मालूम है। लेकिन जब औरत हमारे सामने आ जाती है हम क्या करते? अब वो जो हमारा नफ्स तकाजा करता है, असल में उस तकाजे को दबाना, और हमें मालूम है कि एक मुट्ठी दाढ़ी का रखना वाजिब है, लेकिन हम मुआशरे से डरते हैं, हम अपनी बीवी से डरते हैं, हम खानदान बिरादरी से डरते हैं और दफ्तर की सहेलियों से डरते हैं। तो नतीजा यह है कि बावजूद जबकि हमें मालूम है कि दाढ़ी का रखना वाजिब है और मुंडाना और एक मुट्ठी से एक चावल के दाने के बराबर कर्म करना हराम और गुनाह कबीरा है, लेकिन हिम्मत नहीं होती। मालूम है कि जिस सुन्नत के मुताबिक शादी यह है, निकाह करे और मस्जिद में निकाह करे और वलीमा करे, उसमें बाकी कुछ और रसूमात ना करे, लेकिन अब शादी का जमाना आता है, हम क्या होते हैं? मरूब हो जाते हैं कि खानदान वाले, बिरादरी वाले, जमाने वाले, मुआशरे वाले हमें क्या कहेंगे। तो मेरे दोस्तों, अल्लाह वालों की सोहबत से अल्लाह ताला की मोहब्बत का वो दर्द मिलता है, अल्लाह ताला से वो ताल्लुक मिलता है और वो नूरे कामिल मिलता है कि इंसान जमाने और मुआशरे और बिरादरी के दरमियान वो रुकावट बन जाती है, वो नूर, वो उस वक्त वो नूर काम आता है। लिहाजा किताबें सिर्फ काफी नहीं है, वरना किताब का तो इल्म सबको मौजूद है। बाज़े ऐसे लोग हैं जो मौलवी को भी आकर सिखाते हैं, मौलवी से भी ज्यादा जानते हैं, तो इसमें कौन सी ऐसी बात है। लेकिन असल जो चीज है वो है हमारा इल्म अमल बन जाए। मेरे दोस्तों, इस इल्म और अमल के जो फासले हैं, उन फासलों को दूर करने के लिए सोहबत अहलुल्लाह की जरूरत है। लिहाजा जब नफ्स तकाजा करे, बाजार में बैठे औरत आ गई, हाजी अगर हमने नजर नीची करके औरत को सौदा बेचा तो वो हमें कहेगी कि मौलाना साहब, ये आपके अखलाक कैसे हैं, आप तुसी साणू बेचते भी नहीं हो, वो ऐ की है जी मौलाना साहब, ऐ ही अखलाक ने कि तुसी हुण वेखना भी नहीं है मैनू। भाई देखो, पंजाबी की माफ है, हां टांग तोड़ू माफ है, ये क्या बात है, ये कौन सा अखलाक है? अच्छा बाबा, हमें देखेंगे भी नहीं, क्या दीन ये सिखाता कि मेरा दिल तोड़ दे। मेरा कराची के मेडिकल कॉलेज में बयान हुआ, उस बयान में एक नौजवान, उसने मुझसे ताल्लुक किया, तो उस नौजवान की जाहिर बात है मेडिकल कॉलेज की माहौल, एनवायरमेंट, गर्लफ्रेंड्स मुतअद्दिद माशूकों से और सहेलियों से दोस्ती, तो उन्होंने कहा, मुझसे कहने लगे, मुझसे आप मुझे आकर बताया, जितनी थी सबसे को मैंने छुट्टी दे दी, لیکن ایک مجھے بولتی ہے ٹھیک ہے تم دیندار تو بننے ہو لیکن سوچو اگر تم نے میرا دل توڑا تو قیامت کے دن میں تمہارا گریبان پکڑوں گی. اب آپ بتائیے, اب ہے نا چیز, اب اور کیا دین, دین اب یہ دین پیش کیا نا کہ اگر تم نے میرا دل توڑا. اس نے کہا کیا اسلام یہی سبق سکھاتا ہے کہ تم میرا دل توڑ دو, اور جو میں تم سے اتنا پیار کرتی ہوں اور تمہاری خاطر میں نے اپنی زندگی اور سب, وہ اب یہ ڈائلاگ ہے نا, اور یہ اسلام سکھاتا ہے کہ دل توڑ دو تم میرا. اب دیکھیے اب وہ پریشان کیوں, اسلام کے نام پر گناہ لے کر آئے. ہاں ایسا بھی ہوتا ہے کہ دین پیش کرتے ہیں, گناہ پیش ہوتا ہے دین کے نام پر, یہ گناہ پیش کرتے ہیں دین کے نام پر. تو اس نے یہی بولا, میں نے کہا یار مجھے آیا تو مجھے ہنسی آ گئی. میں نے کہا دیکھو معشوقہ بھی کتنی چلاک ہے, یہ نفس کتنا چلاک ہے گناہ کو دین کے نام پر پیش کرتا ہے. میں نے کہا گھبراؤ مت, بالکل تمہارا گریبان نہیں پکڑے گی, وہ پکڑ ہی نہیں سکتی کیونکہ پہلے تو اس پر مقدمہ چلے گا. پہلے تو تم پر یہ مقدمہ چلے گا کہ تم جب عورتوں کو دیکھنا منع تھا, ان سے باتیں کرنا منع تھا, ان کے خیالات پکانا منع تھا, یہ کیا جناب ہے. مقدمہ تو تم پر یہ چلے گا کہ تم نے ہمارے قانون پر عمل کیوں نہ کیا. اس طرح سے دھوکہ دیتے ہیں میرے دوستوں. اس لیے اب جب تقاضا ہو, گناہ کا تقاضا کہ کوئی عورت سامنے آ گئی, گاہک دکان میں آ گئی گاہکا, اور یہ وہ گاہکا ہے جس سے پہلے بڑی ہنس ہنس کر باتیں کرتے تھے اور اب ہنس کر نہیں ملیں گے تو ہمارا کسٹمر ٹوٹ جائے گا, یہ ٹوٹ جائے گی. کیوں؟ کیونکہ اس کی آنکھوں میں آنکھیں ڈال کر بات کرنا اور چھوٹی کو بیٹی, برابر والی کو آپا اور بڑی کو خالہ, بڑے نام رکھے ہوئے, ہر ایک کے نام الگ الگ رکھے ہوئے, کسی کو باجی, کسی کو آپا اور کسی کو بیٹی, کسی کو خالہ, ہر ایک کو اس طرح قابو, یہ نفس کے طریقے اندازے خطاب ہیں ہر ایک کو انداز خطاب کرنے کے اور بلانے کے. تو اب وہ جو ہے میرے دوستو, اب وہ کہے کسٹمر ٹوٹے گا تو سوال یہ پیدا ہوتا ہے کہ رزق ہمیں اللہ دیتا ہے یا یہ حسین دیتے ہیں یا ہمارے کسٹمر دیتے ہیں. بس دیکھیے میرے دوستو, جب نبی صلی اللہ علیہ وسلم نے ہجرت کی, ہجرت کا جب حکم آیا تو تمام صحابہ نے ہجرت کی. حضرت عمر رضی اللہ تعالیٰ کس بہادری کے انداز میں ہجرت کی, تلوار لہرا کر اعلان کیا, طواف کیا, اعلان کیا کہ عمر ہجرت کر رہا ہے لیکن تمہارے ڈر سے نہیں اللہ کے حکم سے. لیکن چونکہ اللہ کا حکم ہے, لہذا میرے مرشد فرماتے ہیں صحابہ نے اپنا خاندان, اپنا وطن, اپنا قبیلہ جمع جمع کاروبار چھوڑ دیا, رزق کے اسباب کو چھوڑا اور رزاق کو اپنے ساتھ لے گئے. صحابہ بھوکے مرے کیا؟ اس لیے میرے پیارے دوستو, ہم رزق کو نہیں رزاق کو خوش کریں. لہذا جب دیکھیے نا, اب اذان ہوتی ہے, اذان ہوتی ہے کتنے کسٹمر آتے ہیں, لیکن کتنے نمازی ایسے, کتنا ہی کسٹمر آ جائے کہتے ہیں نہیں جی بس ہم نماز کو جانا ہے, کیا اس کی دکان نہیں چلتی؟ وہ رزق کو چھوڑ کر آیا لیکن کس کو آ کر خوش کر رہا ہے؟ رزاق کو. تو میرے دوستو یہی جو چیز معاشرہ, زمانہ اور ہمارے تقاضے, اس کے خلاف چلنے کے لیے جس طاقت, جس قوت, جس ہمت کی ضرورت ہے وہ صحبت اہل اللہ سے ملتی ہے. اس لیے میرے مرشد نے فرمایا کہ دیکھو بیت اللہ جہاں تھا, بیت اللہ جہاں ہے اس کے آس پاس پہلے مکان تھے, جب بیت اللہ کی ایکسٹینشن ہوئی, اس کی مسجد کی توسیع ہوئی تو اس توسیع کے اندر تمام مکانات کو اس میں داخل کر لیا گیا. اس میں بیت الخلا تھے کہ نہیں تھے؟ اب وہ بیت الخلا جیسی نجیس, حقیر, ناپاک اور غلیظ جگہ جب بیت اللہ سے مل جانے کی وجہ سے اس زمین پر 1 لاکھ کا ثواب مل رہا ہے کہ نہیں مل رہا؟ آہ میرے مرشد فرماتے ہیں یہی راز ہے صحبت اہل اللہ کا, کہ تم نالائق ہو تو کسی اللہ والے کے ساتھ, اللہ کے فرما برداروں کے ساتھ رہو تو تمہاری نالائقی کا نہ ہٹا دیں گے اور تم لائق بن جاؤ گے. فرمایا لیکن اس میں ایک راز ہے, اور وہ راز یہ ہے کہ اپنی خواہش, جس طرح بیت الخلا کو توڑا جاتا ہے, اگر بیت الخلا توڑے نہیں تو ساری زندگی بیت الخلا رہے گا نا, بیت اللہ کا جز نہیں بن سکتا. فرمایا اسی طرح سے اپنی خواہشات کو توڑو, گناہ کو جس چاہے اس پر عمل نہ کرو, اسی سے اللہ تعالیٰ کی محبت اور قرب اور تعلق عظیم مل جائے گا میرے دوست, پھر اللہ والوں کی صحبت کا مزہ پتہ چلے گا. لیکن اللہ والوں کی پہچان کیا ہے؟ اس لیے دیکھیے ایک بات اور یاد آئی, آپ کے پنجاب کی مثال ہے, مرغی سارا سال انڈے دیتی ہے لیکن اگر آپ اس انڈے کو مرغی کے نیچے رکھیں اس سے بچے نہیں نکلیں گے. اس لیے تو اس کو خاکی اور ولایتی اور فارمی انڈے بولتے ہیں. لیکن جب مرغی کے پاس جاتی ہے, اب جو انڈے ہوتے ہیں
اگر ان انڈوں کو مرغی کے نیچے رکھا جائے اس سے بچے ہوں گے کہ نہیں ہوں گے؟ صحیح ہے نا صاحب؟ اور وہ انڈے جو پہلے تھے صحبت یافتہ نہ ہونے صحبت یافتہ ہونے سے پہلے انڈے، اس کو 100,000 سال مرغی کے نیچے رکھ دیں، میرے دوستو اس کی زردی میں جان پیدا نہیں ہوگی اور انڈے میں چوزا پیدا نہیں ہوگا. صحیح ہے کہ بھائی نہیں؟ آپ کے دیہات کی مثال ہے نا جی. آہ میرے مرشد فرماتے ہیں اسی طرح سے جب انسان اللہ والوں کی صحبت اختیار کرتا ہے تب وہ تعلق میں اللہ کی دولت ملتی ہے. ورنہ حاجی صاحب ہٹ کر کے آتے ہیں، جہاز میں بیٹھتے ہیں، ایئر ہوسٹس آ کر پوچھتی ہے حاجی صاحب تو انو کی جائیے، بس حاجی صاحب کی وہیں سے سرک جاتی ہے. اس کو دیکھ کر بولتے ہیں آپا جی سب کچھ چاہیے، پاپا بھی چاہیے، آپا بھی چاہیے، ٹھنڈا بھی چاہیے، گرم بھی چاہیے، سارے کعبہ شریف کا نور، سارے ملتزم کا نور، سارے مینا کا نور، سارے مدینہ پاک روضہ مبارک صلی اللہ علیہ وسلم کا نور جہاز پر ضائع کر دیتے. وہ آنکھوں کے ذریعے سے بد نظری کی لالچ خرید کر اس سارے نور کو ضائع کر دیتے. اب کیا ہوا؟ کیوں؟ وہ جو دل میں تقاضا پیدا ہوتا ہے اس تقاضے کو روکنا، یہی تو چیز صحبت سے ملتی ہے بھائی، اسی کے لیے صحبت کی ضرورت ہے. اچھا پھر دیکھیے اللہ والوں کی پہچان پر سنیے، مرغا اگر گنجا ہو تو بچے بھی گنجے پیدا ہوتے ہیں، اور مرغا اگر بال والا ہو تو بچے بھی بال والے ہوتے ہیں. تو پتہ یہ چلا پہلے نسل دیکھتے ہیں کہ مرغا کون سا لانا ہے، نسل دیکھی جاتی ہے. اسی طرح سے اللہ والوں کو بھی دیکھے، اس کا درد دل، اس کے تعلق ماللہ، اس کا تعلق کس کے ساتھ ہے، اس کا پیر کون ہے، اس کا پیر کون ہے. جب وہ نسل دیکھتا ہے تب پتہ چلتا ہے. کیوں؟ حدیث کے عبداللہ ابن مبارک رحمت اللہ علیہ فرماتے ہیں الاسناد من الدین، دین کے اندر سند ہے، دین کے اندر فرق ہے بھائی. دیکھو کہ اس کا پیر کون ہے، فلاں کا پیر کون ہے، اس کا کس سے تعلق تھا، سلسلہ ملایا جاتا ہے. تو اسی لیے کیا نسل دیکھتے ہیں. تو اللہ تعالیٰ اللہ والی محبت کے اندر بھی نسل دیکھے کہ بھائی یہ نسل کون سی چل رہی ہے. کیونکہ بعضے ایسے اللہ والے مرد کا دعویٰ کریں گے جو کسی کے پاس گئے نہیں، کہتے جی ہم خود ہی اللہ والے بن گئے. ایسے بھی دھوکے باز آپ کو ملیں گے، دو نمبر چکر باز، پیٹو پیر، جن کا کام کیا ہے صرف مرغیاں سمیٹنا، اور سال میں دو دفعہ چکر لگائیں گے، جب گندم کی فصل ہوگی، جب گندم کی کٹائی اور جب چاول کی کٹائی، جب دو چکر لگائیں گے بس، نہ نماز پڑھیں گے نہ کچھ، بس مریدوں سے ان کا کام ہے کہ چاول اور گندم سمیٹنا. یہ عالم ہے. اس لیے میرے دوستو ایسا اللہ والا جس کا یہ عالم ہو، جہاں بیٹھ جاتے ہم تیرا فسانہ چھیڑ دیتے ہیں، کوئی محفل ہو تیرا رنگے محفل دیکھ لیتے ہیں. پھرتا ہوں دل میں یار کو مہمہ کیے ہوئے، روئے زمین کو کوچائے جانا کیے ہوئے. وہ جس طرح زمین پر ہو، چاہے سرحد میں ہو، پنجاب میں ہو، پاکستان میں ہو، دبئی میں جائیں، فرانس، جرمن، جاپان، امریکہ یا فضاؤں میں ہو، جہاں وہ اللہ کے ہیں اور اللہ کے بن کر رہتے ہیں، پھر ایسے لوگوں کی صحبت اختیار کرے تو ان کی صحبت سے کیا ہوگا، ان کے دل میں جو اللہ تعالیٰ کی محبت اور تعلق، نبی صلی اللہ علیہ وسلم کی محبت، ان کی سنتوں پر عمل کرنا، گناہ سے بچنے میں جان کی بازی لگانا، میرے دوستو دل کے اندر یہ صلاحیت ہے، خاصیت ہے کہ وہ دل دوسرے کے دل کی خصوصیات کو چوری کرتا ہے. امام غزالی نے یہ بات فرمائی، امام غزالی رحمت اللہ علیہ نے، کہ دل جو ہے دوسرے کے دل کی خصوصیات کو چوری کرتا ہے. اسی طرح سے جس کے دل میں اللہ تعالیٰ کی محبت، اللہ تعالیٰ کا تعلق ہوگا، سنت کی محبت، شریعت کی محبت، اور اللہ تعالیٰ کی رضا خوشی کی خاطر وہ سارے زمانے کو ٹھکرا دیتا ہو. مرضی تیری ہر دم، حضرت شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ، مرضی تیری ہر دم جسے پیش نظر ہے، بس اس کی زباں پر نہ اگر ہے نہ مگر ہے. کیوں؟ میں ان کے سوا کس پہ فدا ہوں یہ مجھ کو بتا، لا مجھ کو دکھا ان کی طرح کوئی اگر ہے. آ جو بادشاہوں کو بادشاہت کی بھیک دیتا ہے، مال و دولت والوں کو مال و دولت کی بھیک دیتا ہے، جو حسینوں کو حسن دیتا ہے، جو شامی کباب بریانی اور پائے میں مزہ ڈالتا ہے، جو حسین مناظر پیدا کرتا ہے، میرے دوستو اس اللہ کو چھوڑ کر ہم غیر اللہ پہ کیوں مرے؟ اس لیے یہ درد کیسے ملے گا، ان اللہ والوں کی صحبت سے جن کی جانوں کو یہ درد حاصل ہو. میرے دوستو اللہ تعالیٰ اپنے کرم سے ان گزارشات کو قبول فرمائے اور ہماری جانوں کو توفیق دے کہ ہم مسجد میں، آج ہمارا کیا حال ہے، مسجد میں ہم باخدا بازار میں جا کر شیطان بن جاتے ہیں. کیوں فرق ہے؟ وجہ کیا ہے؟ اس تعلق کی کمی ہے. جیسا جب وہ اللہ کی محبت صحبت اہل اللہ سے ملے گی تو جیسے ہم مسجد کے اندر ہیں ویسے ہی ہم بازار میں بھی ہوں گے. میرے دوست آج حدیث دیکھیں، حکم یہ ہے کہ نماز کے دائم دکان بند کر دو، ये हुक्म है, हमारे अंदर हिम्मत नहीं है, हमें डर लगता है कि क्या लोग क्या बोलेंगे, माशरा क्या बोलेगा, जमाना क्या बोलेगा, ऐसा ना हो घाक चले जाए। जब अल्लाह की मोहब्बत आएगी वो कहेगा नहीं, रज़ाक को खुश कर लो, रिस्क खुद आएगा। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। दुआ कर लीजिए कि अल्लाह ताला अपने करम से हम सबको अल्लाह वाला बना दीजिए, अपनी मोहब्बत और ताल्लुक अता फरमा। या अल्लाह, जिन अल्लाह वालों की सोहबत से आप अपनी मोहब्बत अता फरमाते हैं, ऐसे औलिया अल्लाह की मुलाकात अता फरमा, उनकी ज्यारत नसीब फरमा और उनसे आपकी मोहब्बत सीखने की तौफीक अता फरमा। हमारे दिलों के गैरुल्लाह की गंदगी निकाल दीजिए, माशरे का खौफ निकाल दीजिए, जमाने का खौफ निकाल दीजिए, बिरादरी का खौफ निकाल दीजिए, हम सबको अल्लाह वाला बना दीजिए, अपना साथ ताल्लुक अता फरमा दीजिए। या अल्लाह, आपके हैं, आपके बन कर रहे, हमारे कामों को आसान फरमा, हमारी जरूरियात को पूरा फरमा, अहले मफरूज के कर्जों को अदा फरमा, अहले मुसीबत को अहले आफियत बना, अहले मरद को अहले शिफात बना, हम सबको हलाल रोजगार आफियत और फरावानी के साथ अदा फरमा, बीमारों को शिफा अदा फरमा, बे औलाद को नेक साले औलाद अदा फरमा, जो साहिब औलाद है हम सबको हमारी औलाद को अल्लाह वाली और फरमा बरदार बना दीजिए। या अल्लाह ताला, जो शौहर बीवियों पर जुल्म कर रहे हैं उनको जुल्म से बाज फरमा, जो बीवियों शौहर की नाफरमान है उनको शौहरों को फरमा बरदार बना, औलाद जो नाफरमान है अपने माँ बाप का फरमा बरदार बना और माँ बाप को अपनी औलाद पर शफीक और मेहरबान फरमा दीजिए। या अल्लाह, हमारे इस मिल बैठने को अपनी मोहब्बत का जरिया बना दीजिए, हम सबको अल्लाह वाला बना दीजिए। या अल्लाह, आप बड़े, आपका नाम बड़ा, जितना बड़ा आपका नाम है उतनी बड़ी बड़ी मेहरबानी हम सब पर फरमा दीजिए और हम सबको सलामती ईमान सलामती आजा के साथ दुनिया में रखिए और सलामती ईमान सलामती आजा के साथ दुनिया से ले जाइए। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम सल्लल्लाहु अलैहि नबील करीम रहमतिक या अरहमर राहिमीन। एक वो कुछ किताबें, भाई जल्दी जाओ यार, जाओ किताबें ये मुफ्त है, तकसीम करेंगे, या बजा तोहफा लेते हुए जाइए। ऐलान कर भाई, इशा की नमाज।